रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज बाढी पहिरोमा परि देशभर ज्यान गुमाउनेको संख्या 91 पुग्यो। विभिन्न नदीमा पानीको सतह घट्दै वर्षा भइरहेकाले सतर्कता अपनाउन प्रशासनको आग्रह।
सुर्खेत सहित आसपासका जिल्लामा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा बर्दियाको जब्दीघाट स्थित बबई नदीमाथिको पुल भाँसियो।
सुर्खेतका सबै स्थानीय तहमा गरी 70 भन्दा बढी कर्मचारी खटाइसकेको जिल्ला समन्वय समितिको भनाई, आवश्यक नीति नियम नबन्दा सेवा प्रवाहमा समस्या।
र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np सँगै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 91 पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ। बाढी पहिरोका कारण 38 जना बेपत्ता भएका छन् भने 26 जना घाइते भएको मन्त्रालयले जनाएको छ। देशका 26 जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। 48,000 बढी विस्थापित भएकाले राहत तथा उद्धारको काम भइरहेको सरकारले जनाएको छ। विभिन्न निकायले राहत वितरण गर्ने बताएको बेला सरकारले भने एकद्वार प्रणाली मार्फत वितरण गर्ने बताएको छ।
बाढी पहिरोका कारण 5 दिन अगाडिदेखि अवरुद्ध भएको सुर्खेतको विद्युत सेवा अझैसम्म नियमित हुन सकेको छैन। मर्मतको काम भइरहेकाले आज साँझसम्ममा विद्युत आपूर्ति नियमित हुन सक्ने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ। नेपालगञ्ज सुर्खेतको प्रसारण लाइन अन्तर्गत बबई नजिकै बाढीले बगाएका 2 पोल मर्मत गरे पनि हरे नजिकै 2 पोल पहिरोले बगाएकाले मर्मतको काम भइरहेको केन्द्रले जनाएको छ। मौसममा आएको प्रतिकूलताका कारण समयमै काम गर्न नसक्दा विद्युत आपूर्ति हुन लामो समय लागेको कार्यालयले जनाएको छ। विद्युत सेवा नियमित हुन नसक्दा सुर्खेत सहित दैलेखमा पनि व्यापार व्यवसाय उद्योग धन्दा र कल कारखाना प्रभावित भएका छन्। लगातार 5 दिनसम्म विद्युत आपूर्ति नहुँदा सुर्खेत र दैलेखबाट सञ्चालित स्थानीय एफएम रेडियो, पत्र पत्रिका, छापाखाना, डेरी लगायतका क्षेत्र प्रभावित भएका छन्। यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समिति सुर्खेतले अविरल वर्षा भएमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। समितिले बाढी पहिरो जन्य विपदबाट धनजनको क्षति हुन सक्ने हुँदा खोला तथा नदी किनार र भिरालो जमिनमा बसोबास गरेका स्थानीय बासिन्दालाई कुनै पनि समयमा बाढी एवं पहिरो आउन सक्ने सम्भावना भएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क एवं सुरक्षित रहन आग्रह गरेको छ।
बर्दिया सदरमुकाम गोलरिया हुँदै उत्तर दक्षिण पूर्व पश्चिम राजमार्ग जोड्ने जम्दी घाट स्थित बबई नदीमाथिको पुल भाँसिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले पुल भाँसिएपछि उत्तर दक्षिण जोड्ने यातायात सेवा ठप्प भएको बताउनु भएको छ। 425 मिटर लामो पुल भाँसिएपछि उत्तरी भेगबाट यातायात सम्पर्क विच्छेद भएको छ। पप्पु कन्स्ट्रक्सनले 2 वर्ष अघि बनाएको यो पुल हस्तान्तरण नहुँदै भाँसिएको हो। स्थानीयले पटक पटक पुल कमसल भएको भन्दै विरोध गरे पनि पुल निर्माण गरिएको थियो। अविरल वर्षाले बबई, कर्णाली र मान खोलामा आएको बाढीले झण्डै 1 लाख बासिन्दा प्रभावित भएका छन्। तीमध्ये करिब 15,000 विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको थापाले बताउनु भएको छ। बाढीले बर्दियामा 3 जनाको ज्यान जानुका साथै 3 जना घाइते भएका छन्।
नयाँ संरचना अनुसार स्थानीय तहबाट सरकारले विभिन्न एकीकृत सेवा दिने भने पनि आवश्यक कानून र नीति नियम नहुँदा जनताले यसरी एकीकृत सेवा पाउन सकेका छैनन्। स्थानीय तहमा आवश्यक कर्मचारीको अभाव तथा भौतिक पूर्वाधार लगायतका कारण पनि एकीकृत सेवा दिन समस्या भएको जनप्रतिनिधिहरूले दावी गरेका छन्। सरकारले आवश्यक कर्मचारी खटाउन जिल्ला कर्मचारी व्यवस्थापन समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकतामा रहने समितिलाई तत्कालका लागि जिल्ला स्थित विभिन्न कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउन जिम्मेवारी दिइएको छ। यसैबीचमा हाम्रा साथी केशव ढकालले जिल्ला समन्वय समिति सुर्खेतका सूचना अधिकारी टङ्क लामिछानेलाई सुर्खेतका स्थानीय तहमा अहिलेसम्म कति कर्मचारी खटाइयो त भनी सोध्नु भएको छ।
अहिले सुरुको फेजमा कम्तीमा पनि प्रत्येक वडाहरूमा एउटा वडा सचिवको चाहिँ कम्तीमा व्यवस्थापन होस् भन्ने उद्देश्यका साथ करिब 21 जना जति चाहिँ नासु स्तरका कर्मचारीहरू, त्यसपछि गएर 16 जना जति खरिदार स्तरका कर्मचारीहरू र इलाका हुलाक कार्यालयहरूमा चाहिँ प्रशासन सेवाका केही खरिदारहरू पनि हुनुहुन्थ्यो, उहाँहरू 6 जनालाई र त्यसपछि गएर अहिले स्वास्थ्य सेवातर्फका 18 जना विभिन्न कर्मचारीहरूलाई व्यवस्थापन गरिसके सकिएको छ भने 3 जना प्राविधिक कर्मचारीहरूलाई चाहिँ विभिन्न स्थानीय तहमा अहिले व्यवस्थापन गरिसकेको अवस्था छ।
खास गरी अब नगरपालिकामा कम्तीमा तत्काललाई 10 जना, गाउँपालिकामा 9 जना र वडा तहमा 3 जनासम्म कर्मचारी पठाउने भनेर निर्देशन जसरी आएको छ केन्द्रबाट, त्यो अनुसार काम भएको छ त्यहाँ?
अब हामीले त्यो अनुसार चाहिँ पुरै कम्प्लिट रूपमा भइसकेको अवस्था छैन, तर यो निर्देशन प्राप्त भए पनि यसका धेरै अन्य फ्याक्टरहरूले पनि त्यसमा भूमिका खेल्ने भएको कारणले गर्दाखेरि त्यहाँ पनि अस्थायी करारमा पनि कतिपय कर्मचारीहरू काम गरिरहेको अवस्था छ, त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने भएको हुनाले हजुरले भनेको तथ्याङ्क ठ्याक्कै त्यही अनुसार नभए पनि तत्कालको लागि व्यवस्थापन गर्नको निम्ति कुनै पनि वडामा सेवा प्रवाहमा कठिनाइ नपरोस् भनेर चाहे अहिले न्यूनतम व्यवस्थापन गरिसकिएको छ कर्मशः, यसपछि फेरि पनि कर्मचारी व्यवस्थापन समितिले छलफल गरेर त्यसको व्यवस्थापन गर्ने गरी अगाडि जाने खालको तयारी गरिरहेको छ।
अहिले चाहिँ अब स्थानीय तह आइसकेपछि आम नागरिकले के नयाँ सेवाहरू आफ्नै गाउँठाउँबाट पाउन थाले जो पहिला पाउँथेनन्?
अब यसको सन्दर्भमा चाहिँ अब हामीले जस्तो हिजो कतिपय अझ वडाको कुरा, वडामा चाहिँ हिजो वडा तहबाट चाहिँ नागरिकताको सिफारिसका कुराहरू, त्यसपछि अन्य बसाई सराईका सिफारिसका कुराहरू लगायतका चाहिँ जन्म दर्ताका सिफारिसका कुराहरू त्यहाँबाट हुँदैन थिए, अब के हो त भन्दा अब त्यहाँ बन्ने वडाबाट त्यो कुराहरू अहिले प्रारम्भ भइसकेको अवस्था छ। हिजो सानोभन्दा सानो कार्यक्रमहरू पनि छनौट गर्दाखेरि, योजना तर्जुमा गर्दाखेरि कम्तीमा पनि जिल्ला तहमा धाउनुपर्ने, गाविस तहमा धाउनुपर्ने परिस्थिति थियो भने अब ती कुराहरू के हो त भन्दा वडा तहबाटै प्रारम्भ भएको छ, सुरुवात भएको छ। त्यसो भएको कारणले गर्दाखेरि अहिले एक हिसाबले नागरिकहरूले पुरै सेवा सुविधाहरू त्यहाँ पाउनुको लागि केही समय लागे पनि त्यसको सुरुवात र प्रारम्भ भएको चाहिँ हामी देख्न सक्छौँ र ती कुराहरू चाहिँ अहिले जे जति तोकिएका छन् ती कुराहरू चाहिँ कर्मश भइरहेका छन्।
जसरी जुन नयाँ स्थानीय तहको परिकल्पना गरियो, कृषि, शिक्षा, पशु स्वास्थ्य लगायतका विभिन्न सरकारी सेवाहरू एकीकृत रूपमा दिने भनेर सोच बनाइयो, त्यो वास्तवमै स्थानीय नागरिकहरूले कहिलेसम्म त्यसरी सम्बन्धित स्थानीय तहबाटै एकीकृत रूपमा यी सेवाहरू प्राप्त गर्न सक्लान्?
अब यसको सन्दर्भमा हिजोको परिस्थिति भन्दा आजको परिस्थिति भिन्न छ र हिजोको परिस्थिति र आजको आकाश पातालको भिन्नता देखिन्छ। त्यसो भएको हुनाले राज्यले अथवा सरकारले यसको सन्दर्भमा चाहिँ कार्यान्वयनमा एउटा उच्च मनोबलका साथ कर्मचारीलाई परिचालन गर्न सक्नुपर्छ। कतिपय सन्दर्भमा यो फरक परिस्थिति कर्मचारी, मैले भने सुरुमा पनि कर्मचारी व्यवस्थापन बहुत ठुलो चुनौतीको विषय छ, कर्मचारी सहज ढङ्गबाट अहिले पनि एक तह बढुवा भइसकेपछि मात्रै स्थानीय तहमा जाने भन्ने खालका मागहरू राखिरहनु भएको छ। त्यसो भएको कारणले गर्दाखेरि यी सबै कुराहरूलाई अब एक तह वृद्धि बढुवा हुन सक्ला वा नसक्ला त्यो एउटा फरक विषय हो, कर्मचारीको तर्फबाट त्यो माग गर्ने विषयलाई स्वाभाविक मान्नुपर्छ, तर केही न केही इन्सेन्टिभ त्यसलाई दिएर चाहिँ कर्मचारीलाई व्यवस्थापन गर्ने कुरा चाहिँ गर्न सरकारले गर्न सक्नुपर्छ। र अर्को कुरा के हो त भन्दाखेरि यति भइसकेपछि कुनै पनि कर्मचारीले सेवा प्रवाह गर्न जान्न भन्न पाइँदैन र अनि धेरै कानुनहरू अहिले पनि बनेका छैनन्, अहिले पनि के गर्ने भन्ने कुरा, कति कर्मचारी रहने कुरा, हाम्रै जिल्ला समन्वय समितिकै कुरा गर्नुहुन्छ भने यहाँ कति कर्मचारी रहने अथवा जिल्ला समन्वय समितिले हिजो आएका गतिविधि, हिजो गरेका कार्य विवरणहरू, हिजो सम्पादन गरेका कार्य विवरणहरू अहिले कतिसम्म गर्ने हो अथवा नगर्ने हो अथवा हामीले जिल्ला समन्वय समितिमा रहँदा जे गर्यौँ त्यो अब स्थानीय तहमा गर्दाखेरि त्यहाँ पनि अलमल भएको अवस्था अहिले पनि देखिन्छ। यी सम्पूर्ण कुराहरू कर्मचारीको व्यवस्थापन नबनेका कानुनहरूलाई चाहिँ पूर्ण रूपमा कानुन बनाउने कुराहरू र त्यसपछिको प्रदेश र केन्द्र तहको निर्वाचन गरिसकेपछि एउटा फुल फेजमा राष्ट्र अगाडि बढ्छ, त्यो भइसकेपछि बल्ल संविधानले प्रतिबद्ध गरेका कुराहरूलाई चाहिँ कारण हुने देखिन्छ, तर यसलाई बिस्तारै बिस्तारै कारण गर्ने गति चाहिँ अगाडि बढ्दै जान्छ भन्ने मलाई लाग्छ।
स्थानीय तहमा कर्मचारीहरू खटाउने कुरामा तपाईँले के चुनौती देख्नु भएको छ?
सबैभन्दा ठुलो चुनौतीहरू मध्येको चुनौतीको रूपमा मैले कर्मचारी व्यवस्थापनलाई देख्ने गर्छु व्यक्तिगत रूपमा। अहिले पनि विभिन्न सेवाका कर्मचारीहरूलाई स्थानीय तहमा व्यवस्थापन गर्न परेको छ, त्यसै गरी त्यो खालको एउटा पहिले नै स्थानीय निकायमा काम गरेका कर्मचारीहरू, त्यसपछि निजामती सेवाका कर्मचारीको कुराहरूको आफ्नै खालको एउटा डिबेट छ। त्यसै गरी अर्को कुरा के छ त भन्दा अहिले पनि तपाईँ हामीले भन्ने गरेका छौँ। प्राविधिक कर्मचारीहरू र प्रशासनिक कर्मचारीहरूको बिचमा को सिनियर हुने भन्ने खालको, कसको मातहतमा को बसेर सेवा प्रवाह गर्ने भन्ने खालका कुराहरूले चाहिँ ठुलो रूप लिएको अवस्था देखिन्छ। अब धेरै कार्यालयहरू, 6-7 कार्यालय भन्दा बाहेकका कार्यालयहरू अब जिल्ला तहमा नरहने भइसकेपछि ती कर्मचारीहरू पनि कर्मश स्थानीय तहमा जानुपर्ने भएको हुनाले हिजो जिल्ला तहमा रहेका कर्मचारीहरू आज गाउँ एउटा वडा तहमा जाँदा पक्कै पनि उहाँहरूले सहज रूपमा त्यसलाई जान मानिरहनु भएको अवस्था अलिकति देखिँदैन।
उहाँ हुनुहुन्थ्यो जिल्ला समन्वय समिति सुर्खेतका सूचना अधिकारी टङ्क लामिछाने। सुर्खेतका स्थानीय तहमा कर्मचारी व्यवस्थापनका बारेमा भेरी खबरसँग कुराकानी गर्दै तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सञ्चालन गरेको घुम्ती शिविरबाट 3,000 नेपाली नागरिकताको प्रमाणपत्र बनाएका छन्। सुर्खेतका 7 स्थानीय तहमा 10 सञ्चालन भएको शिविरबाट सेवा लिनेहरूको उल्लेखीय सहभागिता रहेको थियो। सेवा लिने सबैजनाको मतदाता नामावलीमा पनि नाम समावेश भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले जानकारी दिनुभयो। घुम्ती शिविर सञ्चालन भएका स्थानीय तहमध्ये गुर्भाकोटमा सबैभन्दा धेरै 964 जनाको नागरिकतासँगै मतदाता नामावलीमा नाम समावेश भएको छ। यस्तै सिम्ता गाउँपालिकामा 610, भेरीगङ्गा नगरपालिकामा 539, लेगबेसी नगरपालिकामा 219, बराहताल गाउँपालिकामा 198 जनाले सेवा लिएको पौडेलले जानकारी दिनुभयो। आउँदै गरेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर सञ्चालित शिविरमा चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिकामा समान 205 जनाले नागरिकता प्राप्त गरेका छन्। वीरेन्द्रनगर नगरपालिकाभित्र बसोबास गर्ने सबैले जिल्ला प्रशासन कार्यालय र पञ्चपुरी नगरपालिकाभित्रका नागरिकले इलाका प्रशासन कार्यालय बाबियाचौरबाट सेवा लिने गरेका छन्। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुट भएका नागरिकले भोलिसम्ममा दर्ता गर्न सक्ने जनाएको छ।
अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले सुर्खेतको सिम्ता गाउँपालिका 2 घरमा क्षति पुगेको छ। वडा नम्बर 8 डाँडा खालीको सानी साङ्गिन गैरीमा पर्ने शेरबहादुर राणा र तुलबहादुर राणाको घरमा क्षति पुगेको छ। राणाको घर नजिकै छरो पनि जमिनमा लगाएको अन्न बालीमा पूर्ण रूपले क्षति पुगेको त्यहाँका शिक्षक ढालबहादुर चन्दले जानकारी दिनुभएको छ। छिमेकी बालकृष्ण राणाको घर लगायत अन्य 3 घरमा पनि सामान्य क्षति पुगेको शिक्षक चन्दले जानकारी दिनु भयो।
सुदूरपश्चिमका पहाड़ी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ। कैलालीको तरियादेखि डोटीको बुडरसम्मको लाइनमा समस्या आएको हुँदा डडेलधुरा लगायतका पहाड़ी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेलधुराका प्रमुख राजवणी बजगाईले कुन कुन ठाउँमा बिग्रिएको छ भन्ने पत्ता लगाउनका लागि काम भइरहेको बताउनुभयो। विद्युत सेवा नहुँदा सुदूरपश्चिमका पहाड़ी जिल्लाहरू डडेलधुरा, बैतडी, डोटी, अछाम क्षेत्रका उपभोक्ता समस्यामा परेका छन्। यस्तै मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले गत शुक्रबारदेखि निकै सक्रिय मनसुन भने कमजोर हुँदै गएको भए पनि सतर्कता अप्नाउन अपिल गरेको छ। बबईको भादा अहिले जलसतह खतराको तहभन्दा तल झरे पनि सतर्कताको तहभन्दा माथि रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। यस्तै पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा जलसतह सतर्कताको आसपास मानै रहेको कार्यालयले जनाएको छ। कार्यालयले मध्य तथा सुदूरपश्चिममा पछिल्लो 24 सबैभन्दा बढी बझाङको कालीदमारमा 107.2 वर्षा भएको जनाएको छ।
सरकारले बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा मनपरी रूपमा राहत वितरण गर्न एनजीओ तथा आईएनजीओहरूलाई रोक लगाएको छ। हिजो बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले आफू खुसी राहतका सामान वितरण गर्न रोक लगाउने निर्णय गरेको हो। गृहमन्त्री जनार्दन शर्माले समाज कल्याण परिषद र अर्थ सचिवलाई आवश्यक निर्देशन पनि सरकारले दिएको बताउनुभयो। सरकारको निर्णयसँग अब एनजीओ आईएनजीओहरूले सरकारसँगको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्ने उहाँको भनाइ छ। बैठकले बाढी पहिरोले क्षति पुर्याएका ठाउँमा निजी र सरकारी सम्पत्तिको लगत 10 संकलन गर्न निर्णय पनि गरेको छ।
नेकपा माओवादी केन्द्रका सांसदहरूले 1 तलब बढी बाढ़ी पीड़ितहरूको राहतका लागि दिने निर्णय गरेका छन्। पार्टी कार्यालय पेरिस डाँडामा बसेको संसदीय बोर्डको बैठकले बाढ़ी पीड़ितहरूको राहतका लागि पार्टीका सबै सांसदहरूले 1 तलब दिने निर्णय गरेको प्रमुख सचेतक रेखा शर्माले बताउनुभयो। बाढी पहिरो प्रभावित जिल्लाका सांसदहरूलाई पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाको काममा सक्रियतापूर्वक लाग्न बैठकले निर्देशन दिएको छ। सत्ता साझेदार माओवादीको संसदीय बोर्ड बैठकले बाढी पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी र तदारुकताका साथ अघि बढाउन सरकारलाई आग्रह समेत गरेका छ। बैठकले संविधान संशोधन विधेयक संसदबाट पास गराउन भूमिका खेल्ने निर्णय पनि गरेको माओवादी केन्द्रले जनाएको छ।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरूले पनि एक महिनाको पारिश्रमिक तराई मधेसका बाढी पीडितलाई दिने घोषणा गरेका छन्। हिजो बसेको राज्यपाल सांसदहरूको बैठकले एक महिनाको तलब दिने निर्णय गरेको हो। सांसदहरूले एउटा कोष खडा गरेर एक महिनाको पारिश्रमिक जम्मा गर्ने र अरू शुभेच्छुकसँग संकलन गरेर पनि पीडितको लागि राहत रकम जम्मा गर्ने निर्णय गरेका छन्। बैठकले बाढी पीडितको राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पहाड़मा पहिरो र तराईमा बाढ़ीले आक्रान्त पार्दा समेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिला सुस्ती गरेको आरोप लगाउनु भएको छ। प्रेस चौतारी नेपाल शाखा सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले बाढ़ी प्रभावित नागरिकहरूलाई तत्काल उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग समेत गर्नुभएको छ। 91 भन्दा बढी नागरिकले ज्यान गुमाएको र हजारौं परिवार विस्थापित तथा प्रभावित हुँदा समेत सरकारले युद्धग्रस्त युद्ध स्तरमा भने काम नगरेको उहाँले आरोप लगाउनु भएको छ। नेपाल भारत सिमानामा नदीमा भारतले बनाएको बाँधले तराई डुबानमा परेको पनि उहाँको दावी रहेको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेत शाखाले आफ्नो 15 साधारण सभा सम्पन्न गरेको छ। प्रतिष्ठान शाखा सुर्खेतका कार्यवाहक अध्यक्ष अर्जुन सुवेदी र वरिष्ठ लोकगायक भीमबहादुर कार्कीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। लोकदोहोरी प्रतिष्ठान शाखा सुर्खेतका सचिव खड्ग बहादुर चन्दले संस्थाले अहिलेसम्म गरेको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदन प्रस्तुत गर्दै उहाँले 2073 साउन 1 देखि 2074 अषाढ मसान्तसम्मको विभिन्न शीर्षकमा गरी आमदानी 16,27,673 भएकोमा सोही रकम बराबर विभिन्न शीर्षकमा खर्च भएको विवरण प्रस्तुत गर्नुभयो। यस्तै जिन्सी सामानमा खरिदमा जम्मा 2,29,500 बराबर खर्च गरिएको सचिव चन्दले विवरण प्रस्तुत गर्नुभएको छ। कार्यक्रमका अवसरमा कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए।
बाँकेका क्रियाशील पत्रकार महिलाहरूले बाढी पीडितहरूका लागि राहत संकलन शुरू गरेका छन्। क्रियाशील पत्रकार महिला बाँकेका कार्यवाहक अध्यक्ष अमृता केसीको अध्यक्षतामा बसेको बैठकले प्राकृतिक प्रकोप बाढीबाट पीडितहरूको सहयका लागि भन्दै 12,000 रुपियाँ नगद संकलन गरेका छन्। उनीहरूले अरू पनि राहत संकलन गरी प्रमुख जिल्ला अधिकारीले हस्तान्तरण गर्ने बताएका छन्।
अफ्रिकी मुलुक बुर्किना फासोको राजधानीमा आतंकवादी आक्रमण हुँदा 17 ज्यान गएको छ। आक्रमणमा 8 घाइते भएका छन्। आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यस्तै अफ्रिकी मुलुक सिएरा लियोनमा पहिरोमा परि 200 भन्दा बढीले ज्यान गुमाएको बीबीसीले जनाएको छ।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरूद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ। मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खट्काले 25 सदस्यीय प्रारम्भिक टोलीको छनौट गर्नुभएको हो। घोषणा भएको नेपाली टिममा केन्या विरूद्धको खेलमा टिममा परेका खेलाड़ीका साथै केही नयाँ आउनर पनि परेका छन्। चोटका कारण टिममा पर्न नसकेका सौरभ खनाल र जितेन्द्र मुखियाले पनि पहिलो चरणमा टिममा स्थान बनाउनु भएको छ भने सुभाष खकुडेल चोटका कारण अझै टिम बाहिर रहनु भएको छ। नयाँ खेलाड़ीहरू ललित सिंह भण्डारी, कुशल भुर्तेल, हसेम अन्सारीले पहिलो पटक टिममा ठाउँ बनाउनु भएको छ। नेपालले आगामी अक्टोबर 13 र 15 हङकङ विरूद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको 6 चरणको प्रतिस्पर्धा गर्ने भएको छ। पछिल्लो 1 वर्षको अवधिमा भएका राष्ट्रिय र अन्य क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा प्रारम्भिक टोलीको छनौट गरिएको बताइएको छ।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाढी पहिरोमा परि देशभर ज्यान गुमाउनेको संख्या 91 पुग्यो। विभिन्न नदीमा पानीको सतह घट्दै वर्षा भइरहेकाले सतर्कता अपनाउन प्रशासनको आग्रह।
सुर्खेत सहित आसपासका जिल्लामा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा बर्दियाको जब्दीघाट स्थित बबई नदी माथिको पुल भाँसियो।
सुर्खेतका सबै स्थानीय तहमा गरी 70 भन्दा बढी कर्मचारी खटाइसकेको जिल्ला समन्वय समितिको भनाई, आवश्यक नीति नियम नबन्दा सेवा प्रवाहमा समस्या।
र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट। अवस्था अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत र राजेन्द्र शाही बिदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो भेरी एफएम। नमस्कार।